रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। कार्यक्रम साइनोको आजको श्रृङ्खलामा हामी साइनो परियोजना अन्तर्गत मनाङ, मुस्ताङ, कास्की र लमजुङका केही गाउँहरूमा भएको अभिमुखीकरणको बारेमा प्रशिक्षक धनमान गुरुङसँगको कुराकानी, बुजुङमा प्रत्येक वर्ष हुने भदौ सभाबारे जानकारी, मनाङ र कास्की उल्लेरीका नागरिकहरूको विचारसँगै समय रहेमा गीत तथा सन्देशमूलक सामग्री पनि तपाईँलाई सुनाउनेछौँ। नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले साइनो परियोजना लागू भएको मुस्ताङ, मनाङ, कास्की र लमजुङका केही गाउँहरूमा अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी कार्यशाला, गोष्ठी एवं अभिमुखीकरण सञ्चालन गरिसकेको छ। ती अभिमुखीकरण कार्यक्रमको बारेमा केन्द्रित रहेर आज हामीले प्रशिक्षक धनमान गुरुङसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी। तपाईँलाई कार्यक्रम साइनोमा स्वागत छ।
हस्, धन्यवाद।
तपाईँ अहिले लमजुङ, मनाङ, मुस्ताङ र कास्कीका स्थानीय समुदायलाई प्रशिक्षण दिँदै आइरहनु भएको छ, कुन विषयमा र के कुरामा चाहिँ तपाईँको प्रशिक्षण केन्द्रित छ?
हस्, धन्यवाद प्रश्नको लागि। चाहिँ यो चाहिँ हाम्रो विशेष गरी चाहिँ साइनो प्रोजेक्टको अथवा परियोजनाको एउटा अभिमुखीकरण अथवा ओरिएन्टेसन जस्तो हो। अनि त्यसमा हामीले चाहिँ त्यो त हो नै, त्यसपछि हामीले अनि यो साइनो परियोजना सञ्चालन गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ र वातावरणका लागि युवा सञ्जाल भन्ने दुईजना संस्थाको र उनीहरूको चाहिँ परिचय दिने क्रम भयो। यो ट्रेनिङको, तालिमको त्यही खालको चाहिँ हामीले डिजाइन पारिएको थियो। र त्यो सँगसँगै हामीले यसमा यति मात्र किन गर्ने भनेर जलवायु परिवर्तन र यसका सङ्केतहरू, यसका असरहरूको बारेमा पनि सानो छोटकारीमा चाहिँ प्रस्तुति चाहिँ हामीले तयार पारेका थियौँ। र विशेष गरी चाहिँ यो परियोजनासँग सम्बन्धित रहेर संस्कार संस्कृति, यो चाहिँ तपाईँले 4 जिल्ला भन्नुभयो, 4 जिल्लाको 10 ठाउँ हो, 10 ठाउँको त्यहीको ठाउँको चाहिँ त्यो गाउँ सम्बन्धी हो, फेरि यो कुनै वडाको अथवा पालिका होइन, त्यो चाहिँ त्यही आफ्नो इलाका, त्यो थातथलोको रहने रहेका बसिरहेका अनि त्यो आदिवासी जनजातिको संस्कार संस्कृति र प्रकृतिसँग चाहिँ के सम्बन्ध छ, अन्तर सम्बन्ध छ, र त्यसलाई चाहिँ अझै झन् राम्रोसँग परिवर्तन कसरी गर्ने, कसरी गराउने भन्ने खालको कुराहरूमा चाहिँ केन्द्रित थियो यो चाहिँ प्रशिक्षण चाहिँ त्यसमा चाहिँ त्यो भनिरहँदाखेरि चाहिँ आदिवासी जनजातिको विश्व दृष्टिकोण कसरी हेर्छौँ त हामीले आदिवासी जनजातिले प्रकृतिलाई कसरी हेर्छ त कसरी चाहिँ सम्मान गर्छ त अन्तर सम्बन्धित भएको नाताले चाहिँ कसरी हेर्छ त भन्ने कुरामा चाहिँ एकदमै गहिरोसँग गहन रूपमा छलफल गरेर सानो भिडियोहरू प्रदर्शन गरेर प्रश्न उत्तर गरेर छलफल गराएर चाहिँ छोटो छोटो खालको धेरै लामो थिएन एउटा चाहिँ एक घन्टा डेढ घन्टासम्मको तालिमको चाहिँ प्रशिक्षण राम्रै भयो जस्तो लाग्छ मेरो हिसाबले चाहिँ जुन किसिमले हामीले डिजाइन गरेको थियो त्यो चाहिँ प्रस्तुति गरियो जस्तो मलाई लाग्छ
तपाईँले अब जुन संस्कृति संस्कारको कुरा होइन अब जलवायु परिवर्तनसँगै अब स्रोत साधनको उपयोगिताको बारेमा पनि यहाँहरूले फोकस गर्नुभयो नि त र यो प्राकृतिक स्रोतको दोहनले चाहिँ अब जैविक विविधतामा चाहिँ कस्तो असर पार्छ र स्थानीय समुदाय चाहिँ यस विषयमा चाहिँ कतिको जानकार चाहिँ यहाँले पाउनुभयो
अब यो एकदम चाहिँ यो हामीले के गर्यौँ भनेदेखिलाई चाहिँ यो पहिले सुरुमा एकदम त्यहाँ स्थानीय तहमा नै उपलब्ध बिरुवा रुख बिरुवा जडीबुटी अनि पशु पक्षी के उपलब्ध त छ त के हुन्छ त भन्ने खालको सानो उहाँलाई चाहिँ त्यो सोध्यौँ हामीले अनि उहाँले त्यो कुराहरूमा आफ्नो क्षेत्रको चाहिँ भन्नुभयो र त्यो कुराहरूलाई चाहिँ कसरी त्यसलाई चाहिँ कसरी चाहिँ आय आर्जनमा अथवा त्यसलाई कसरी सदुपयोग गर्ने त्यो सदुपयोग नगरिरहेको अवस्थामा चाहिँ हाम्रो संस्कार संस्कृति पनि हराएर जाने होइन उदाहरणको लागि डाले सिस्नुकोबाट भाङ्रा ढेङ्गा बनाउन सकिन्छ त्यो डाले सिस्नु चाहिँ प्रकृतिले दिएको कुरा हो त्यो डाले सिस्नु हरेक वर्ष काटेन भने त्यो मरेर जान्छ तर हरेक वर्ष काट्यो भने त्यो पलाएर आउँछ त्यसो कुन महिनामा काट्ने कसरी काट्ने भन्ने खालको कुराहरू चाहिँ त्यो सबै कुरा हामीलाई भन्दा त्यहाँको स्थानीय मान्छेलाई जानकार छ थियो तर अहिलेको दुःख कुरो के छ भने त्यो उहाँले बिर्सिनुभयो अथवा त्यो काम गर्नेमा डाले सिस्नुलाई ल्याएर धागो बनाएर भाङ्रा बनाउने कुरा चाहिँ उहाँले अब बिस्तारै यो अहिलेको पिँढीले चाहिँ बिर्सिँदैछ एक दुईजनाले मात्रै एकजना घले गाउँ भुजुङमा चाहिँ एक दुईजनाले मात्रै काम गरेको देखियो अनि जति पनि छलफलमा गर्दाखेरि त्यहाँको समुदायका के अरे बाबा आमा दिदी बहिनी सबैले कस्तै खुसी भयो भने ओहो यो पहिले हामीले गर्थ्यौँ नि यस्तो गर्थ्यौँ नि हामी अहिले पनि गर्छौँ यसो चाहिँ केही तालिमहरू थप तालिमहरू पायो भने गर्छौँ भन्ने खालको चाहिँ भयो र यसो हेर्दाखेरि त्यो एकदमै प्रकृतिलाई चाहिँ कसरी चाहिँ लिने कसरी सदुपयोग गर्ने भनेको आदिवासी ज्ञान चाहिँ हामीसँग पहिला थियो अहिले हराउन गएको छ भन्ने कुरो चाहिँ आएको छ र त्यो त्यसैको बारेमा राम्रो चाहिँ छलफल भयो प्रत्येक सेसनमा प्रत्येक तालिममा
यो स्थानीय समुदायहरूलाई चाहिँ जलवायु परिवर्तनको असर कम गर्न र जैविक विविधता संरक्षणमा चाहिँ हामीले चाहिँ सहभागिता चाहिँ उनीहरूलाई कसरी गराउन सक्छौँ
हो एकदमै राम्रो कुरो अब यो मैले अघि भर्खर भनेको चाहिँ जैविक विविधता अथवा त्यहाँको उपलब्ध जडीबुडी पशु पक्षीको बारेमा त्यसको बारेमा चाहिँ ज्ञान चाहिँ अलिकति पाका उमेरका मान्छेहरू छ अहिले पनि छ है केही तपाईँले सोध्नुभयो भने उसले नि उसले हानथाप गरेर भन्न खोज्नु हुन्छ तर युवाहरूले चाहिँ छैन युवाहरूले चाहिँ त्यसको त्यति चासो पनि नदेखे जस्तो के काम पनि नगरे जस्तो अब हो त्यसलाई चाहिँ हामीले कसरी चाहिँ जागरणा गर्ने पहिला थियो अहिले भएन यसलाई चाहिँ कसरी जागरणा गर्ने कसरी संरक्षण गर्ने किन प्रकृतिलाई पनि तपाईँले चाहिँ प्रयोग गर्दाखेरि हामीले एउटा रुख घाँस झार्नु पऱ्यो भने जति चाहिँ नि त्यो तपाईँले मात्रै झार्ने हाँगा काट्ने अथवा कुनै बिरुवा त न हाम्रो गुरुङको तपाईँले भन्नुहुन्छ भने 9 किसिमको चाहिँ वनस्पति हामीले शुभ कार्यमा अशुभ कार्यमा चाहिन्छ भनेपछि त्यसको त हामीले संरक्षण उसै गर्छौँ नि किन गर्नै पर्ने हुन्छ किनभने हामीले चाहिन्छ भने जस्तै त्यो कुराहरू एकदमै राम्रोसँग छलफल पनि भयो र स्थानीयले चाहिँ फेरि अलिकति केही त्यही भयो महत्त्व बुझेकोले चाहिँ जसलाई बुझाइन्छ बुझ्यो हो हामी यो गर्छौँ गरेका थियौँ हामीले गरेका हौँ भन्ने खालको कुरा गरे अनि यो फेरि यो साइनो प्रोजेक्टले त्यसमा अलिकति त्यो दोहनमा अथवा त्यसलाई चाहिँ नचाहिने किसिमले चाहिँ निकाल्ने वनस्पतिहरू निकाल्नेमा अलिकति कम गराउनको लागि तपाईँले अरू के विशेष तालिमहरू पनि हुन्छ कि भन्ने खालको छलफल भयो, अनि त्यस्तै अब सुधारिएको चुलो अथवा इन्डक्सन के छ, कुकिङ स्टोभहरू के गरेर त्यसलाई अलिक कम गर्न सकिन्छ कि भन्दाखेरि चाहिँ विषयवस्तुको प्रवेश चाहिँ समुदायमा असाध्यै राम्रोसँग गएको छ। हेरौँ अब साइनो प्रोजेक्टले यो सम्बन्धी कुराहरू राम्रै गर्ला जस्तो लाग्छ मलाई चाहिँ।
प्रसिजनको क्रममा चाहिँ तपाईँहरूले समुदायमा आधारित अनुकूलनका उपायहरू र यसको योजना समेत बनाउँदै आउनुभएको छ होइन गाउँ गाउँमा, र यदि स्थानीय सरकारले चाहिँ यसको अपनत्व लियो भने चाहिँ यो कार्यक्रम कतिको प्रभावकारी अथवा त्यही हाम्रो स्रोत साधनको संरक्षणमा पनि कतिको प्रभावकारी हुन्छ जस्तो यहाँलाई लाग्छ?
अब यस्तो छ, साइनो परियोजनाको जुनको कन्सेप्ट अथवा यसको चाहिँ कसरी अवधारणा ल्याइएको छ भनेदेखिलाई चाहिँ आदिवासी जनजाति नेपालको मात्रै होइन विश्वभरकै आदिवासी जनजाति चाहिँ प्रकृतिसँग सधैँ नजिक र आफ्नै एउटै अङ्ग एउटै आफ्नो चाहिँ संस्कारको एउटै अङ्ग भनेर चाहिँ आदिवासीले मान्दछ, मान्यो भने त्यति मान्छ भने उसले उसलाई त्यसलाई माया गर्छ, तर माया नगर्न नगर्न पनि सक्छ, तर त्यस्तै परिस्थिति आयो भने त उसलाई नराम्रोसँग चाहिँ दोहन पनि गर्न सक्छ नि त। त्यसै कारणले गर्दाखेरि वैकल्पिक उपायहरू दिने, वैकल्पिक उपायहरूको खोजी गर्ने अनि प्रकृतिको चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू चाहिँ मिहिन रूपमा एकदम मिहिन रूपमा छलफल भएको छ। प्रत्येक गाउँमा चाहिँ तिन तिन दिनको कार्यक्रम भएको छ है, कुनै पनि ठाउँमा कुनै पनि गाउँमा यो ओहो यो त हामीले चिन्दै नचिनेको हामीले चाहिँ अहिलेसम्म थाहै नपाएको कुरा पो रहेछ भन्ने खालको काहीँ पनि भएन। उहाँले चाहिँ राम्रो सहज रूपमा चाहिँ अपनाउनु भएको छ, अपनत्व लिन्छु भन्नुभएको छ। सायद यो कुरा चाहिँ अब यो हुन त आउने दिनमा साइनो परियोजनाको आउने दिनमा यसलाई कसरी चाहिँ नजिक ल्याउँछ, कसरी प्रवर्धन गर्न सकिन्छ र के गर्नु त्यो चाहिँ पछि हेर्ने कुरा हो। अहिलेसम्म चाहिँ सुरुवाती चाहिँ म एउटा प्रशिक्षकको नाताले चाहिँ राम्रै भएको छ र राम्रै छलफल भयो जस्तो मलाई लाग्छ।
तपाईँ त यही जुन सम्बन्धित विषयमा चाहिँ अब एकदम विज्ञ पनि हुनुहुन्छ होइन, र यो क्षेत्रमा काम गर्दा चाहिँ तपाईँले सबैभन्दा ठुलो चुनौती चाहिँ के पाउनु भयो?
अब त्यो चाहिँ एकदम यो प्रश्न चाहिँ एकदम राम्रो छ। त्यति ठुलो चुनौती त होइन, तर खास के भयो भने अहिले चाहिँ अलिकति यो मैले यो प्रत्येक दसवटा गाउँमा चाहिँ तिन तिन दिनको प्रशिक्षण दिइरहँदाखेरि चाहिँ मान्छेहरू चाहिँ अहिले चाहिँ अलिकति आम्दानीको स्रोतहरूको लागि यस्तो व्यवसायमा लागेको धेरै छन्। एक नम्बर अनि त्यो हो सबै व्यवसायहरू लागेको छ, त्यो यस्तै यो प्रकृतिसँग हाम्रो सम्बन्ध छ, अनिर्सित सम्बन्ध छ, जल जमिन जङ्गलसँग छ भन्ने कुराहरू चाहिँ छन् त छ दिमागमा, तर खालि त्यो आम्दानीमा धेरै यस्तो होटल व्यवसाय पाएँ मैले यो दसवटै ठाउँमा। एक नम्बर, दुई नम्बर चाहिँ यस्तो खालको कुराहरूको उठान प्रकृति र जुन हाम्रो संस्कार संस्कृतिको चाहिँ बिचको चाहिँ सम्बन्ध छ है, यसलाई चाहिँ हामीले अझै उजागर अथवा प्रवर्धन गर्नुपर्छ अथवा यसलाई राम्रो बनाउनुपर्छ भन्ने खालको चाहिँ मैले त्यति धेरै पाएको जस्तो मलाई लागेन दुई नम्बरमा चाहिँ। तेस्रो नम्बरमा चाहिँ के भने यसको प्रयोगबाट पनि आम्दानी निकाल्न सकिन्छ भन्ने कुरा पाका उमेरका आमाहरूले दाई बाउहरूले चाहिँ हो गर्न सकिन्छ भन्ने चाहिँ छ। पछिल्लो पीडितमा चाहिँ यो प्रति चाहिँ अलिकति यो गाह्रो छ। अब राडीपाखीकै कुरा गर्नु, राडी बक्खुकै कुरा गर्नुहोस् न, अब राडी बक्खु बुन्नलाई धेरै खालको चाहिँ छ, त्यही भएर अलिकति इच्छा पछिल्लो पिँढी जसले चाहिँ अब चाहिँ पुस्ता हस्तान्तरण भने जस्तै जसले चाहिँ हामी गर्छौँ भनेर युवाहरू भाइ बहिनीहरूले चाहिँ त्यो लिनुपर्ने उनीहरूमा त्यति अलिकति चासो कम भएको कि भन्ने जस्तो मैले चाहिँ त्यो अनुभूति गरेँ। अनि मैले के भने मैले आफ्नै उदाहरण दिएर जबसम्म तिमीले यो कुरा चाहिँ महत्त्व बुझ्दैन तबसम्म तिमीले यो कामै गर्दैन, अहिले मेरै अगाडि गर्छु भने यो दुई तिनवटा कुरा चाहिँ अलिकति चुनौती भनौँ कि अथवा मलाई त्यो मलाई फिल भयो क्या। तपाईँ स्याट्ठ जाने बित्तिकै तपाईँले केही कुरा भन्नुहोस् ल हामी गर्छौँ यो गर्यो चाहिँ यो खालको हामी चाहिँ बाँसको अनि राडीपाखीको अनि डाली सिस्टुको अथवा के यो चाहिँ तालिम लिनुपर्छ हामी लिन्छौँ गर्छौँ भन्ने खालको त्यो त्यति जा एक त के अरे सबै विदेश गएका मान्छे नै छैन, त्यो चाहिँ मलाई ठुलो यो तिन चारवटा चाहिँ अलिकति चुनौती हो कि यसलाई कसरी के गर्ने हो भने चिन्ताको विषय पनि भयो क्या मलाई।
यहाँले भन्नुभएको गरेर अब युवा पुस्ता चाहिँ एकदमै कम बस्ने होइन, हाम्रो गाउँघरतिर चाहिँ बढी मात्रामा चाहिँ अब ज्येष्ठ नागरिकहरूलाई पाउँछ नि त, त्यो एउटा चुनौती त्यो पनि हुनसक्छ होइन।
हामी गर्छौँ यो गर्ने हो भन्ने खालको जोस चाहिँ अलिक हो ठिक हो त भने तर अब यसलाई उठाउन अलि जे होस् समय लाग्छ होला।
तपाईँको विचारमा चाहिँ आम मानिसहरूले चाहिँ जुन जलवायु परिवर्तन र जैव विविधताको संरक्षणको बारेमा चाहिँ अब कति कुरा जान्दा जान्दा अथवा जान्दा पनि त्यो कुरालाई लागू गरिरहेको छैन नि त होइन, र यसको महत्त्व बुझाउनलाई चाहिँ कस्तो खालके कार्यक्रमहरू गर्दा चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ।
यो जलवायु परिवर्तन यो साइनो परियोजनाको चाहिँ परिचय र यसलाई सञ्चालन गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ र वातावरणको लागि यो सञ्चालकको परिचय दिइसकेपछि अनि नेक्स्टमा अर्को चाहिँ जलवायु परिवर्तन नै थियो अनि मैले नै यो चाहिँ सेसन सञ्चालन गरेँ दसवटै ठाउँमा गर्दाखेरि मैले सुरुमा गर्दा नि सबैलाई म प्रश्न सोध्छु। यो चाहिँ प्रश्न सोद्धाखेरि चाहिँ मौसम के हो जलवायु परिवर्तन के हो भनेर सोध्छु मैले मात्रै। जलवायु परिवर्तन विषय चाहिँ नयाँ चाहिँ कहीँ कुनै ठाउँ पनि छैन, सबैले सुनेको छ र केही न केही हदसम्म चाहिँ बुझेकै छ के बुझेकै छ बुझेको जस्तो लाग्यो मलाई। मैले प्रश्नहरू गर्दाखेरि चाहिँ हो यो चाहिँ हो भने जसलाई अनि त्यसपछि अर्को स्टेपमा के हो भने तपाईँले के सङ्केतहरू आफ्नो ठाउँमा देख्नु भएको छ त जलवायु परिवर्तनले। मैले जलवायु परिवर्तनको सानो परिभाषा चाहिँ उहाँलाई भनिसकेपछि गर्थेँ, उहाँले चाहिँ के सङ्केत देख्नु भएको छ भन्दाखेरि चाहिँ 101 उहाँले यस्तो भएको छ, पहिले यस्तो हुन्थ्यो पहिले यस्तो हुन्थ्यो भन्ने खालको कुराहरू चाहिँ उहाँले भन्नुहुन्छ। यसको मतलब चाहिँ अझै पुगेको त छैन, हामीले जलवायु परिवर्तन र सङ्केत कारण र असरहरू मात्रै भन्यौँ, अब यसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा के गरिरहेछ, संसारैभरिको आदिवासी जनजातिले के गरिरहेछ, अब यो अरू झन् एकदमै महत्त्वपूर्ण कुराहरू पेरिस एग्रिमेन्टका कुराहरू महत्त्वपूर्ण कुराहरू हामीले छोकै छैन क्या, छुसो अलिकति छोको छ भन्दै यस्तो खालको कुरो यो साइनो परियोजना अन्तर्गतको अथवा अरू कुनै परियोजना जलवायु परिवर्तनको विषयमा चाहिँ अलिकति गहन रूपमा दुईवटा तिनवटा जति सेसन चाहिँ अझै पनि राख्नुपर्छ ठाउँ ठाउँमा, यिनलाई पुगेकै छैन जस्तो लाग्छ। किन छलफल गर्दाखेरि उहाँलाई एकदम धेरै बोल्नु मन लाग्छ, ए विश्व तापक्रम त बढ्यो त अब यसलाई कसरी कम गर्ने भनेको चाहिँ कसरी न्यूनीकरण गर्ने कसरी अनुकूलन गर्ने भन्ने खालको त्यसको सठिक एन्सर चाहिँ हामीले दिएको छैन क्या। हामीले चाहिँ यता गऱ्यो फेरि साइनोमा लगाएको छौँ प्रकृतिको चाहिँ सदुपयोग गर्ने हाम्रो आदिवासी ज्ञान सिप ज्ञान अनुसारको सदुपयोग गर्ने भन्नेमा जान्छौँ, त्यो खालको चाहिँ कुराहरू अझै पनि खाँचो देखिन्छ दिन चाहिँ पर्ने चाहिँ देखिन्छ। कुन जुनसुकै कार्यक्रम होस् त्यो चाहिँ एकदम जरुरी रहेछ, तर सुन्दा छ नाम मात्र एक मोबाइलबाट सुन्छ पत्र पत्रिकाबाट सुन्छ एफएमबाट सुन्छ के सुन्छ तर त्यति राम्रोसँग अझै पनि बुझिसकेको छैन।
भनेपछि हाम्रो साइनो परियोजना अन्तर्गत अहिले पहिलो फेजमा चाहिँ जुन प्राकृतिक संरक्षण त्यसको संस्कृति संस्कारको कुरा होइन त्यसपछि जैव विविधताको कुरा सँगसँगै आउने दिनमा चाहिँ यो जलवायु सम्बन्धी पनि त्यस्तो कार्यक्रमहरू सञ्चालन गर्यो भने अझै समुदायले चाहिँ जलवायु परिवर्तनबारे चाहिँ अलिक डिटेल बुझ्न सक्छ भने चाहिँ यहाँको विचार
हो एकदम हो। तर अब यो चाहिँ फेरि यो तालिमै मात्रै दिएर तालिमै मात्रै दिएर पनि धेरै हेरियो होइन, जस्तो अब अरू विषयमा म त अलि यस्तो ट्रेनिङहरू त अलि धेरै नै म सहभागी हुने मौका पाएको छु। यसमा पनि त्यस्तो नगरिकन अहिले चाहिँ जुन छ सिबिमिस भन्ने चाहिँ सुरु गर्दैछ नि, त्यसमा चाहिँ त्यहाँको जडीबुटीहरू वनस्पतिहरू के छ अनि सांस्कृतिक केन्द्रहरू के छ त्यो कुराहरू सबै गर्ने र तिम्रो गाउँको चाहिँ क्षेत्रफल कति हो होइन तिम्रो सिमाना साँच सिमाना कहाँ हो अथवा यो गाउँको चाहिँ कति एकड अथवा कति बिघा अथवा कति रोपनीमा छ भन्ने खालको कुरो पहिले त अपनत्व ल्याउने खालको कुराहरूले चाहिँ यो त्यो गऱ्यो भने अनि बल्ल ए मेरो गाउँको क्षेत्र यति रहेछ यति जङ्गल रहेछ यति खोला रहेछ यति हिमाल रहेछ यति चाहिँ बस्ती बसेको रहेछ भनेको थाहा पाएपछि हो अनि यसमा चाहिँ के खालको चाहिँ जडीबुटीहरू पाउँछ अनि के खालको वनस्पति पाउँछ के खालको आस्था अथवा सांस्कृतिक केन्द्र हो भनेपछि त्यो अपनत्व उसले त्यहाँको समुदायले महसुस गर्न सुरु गरेपछि मात्रै अनि बल्ल यो चाहिँ साइनो परियोजनाको अन्तर्गत चाहिँ क्लाइमेट चेन्ज जलवायु परिवर्तन सम्बन्धीका कुराहरूसँग जोडेर लैजाने अलिकति ढोका खुल्छ जस्तो मलाई लाग्छ र यो सुरुवाती अब हुँदैछ यो एकदम छिटो हुँदैछ त्यसले चाहिँ मेरो विचारमा यो जुन हामीले तालिममा दिएका विषयवस्तुलाई चाहिँ अझै प्रस्ट्याउँछ होला भन्ने मैले आशा गरेको छु।
हस्त व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनोको लागि यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद हजुर।
यो अन्तर्वार्तापछि अब भने कुरा गरौँ अर्को विषयवस्तुको बारेमा। आदिवासी जनजातिभित्रकै एक जातिमध्ये गुरुङ पनि हो। आदिवासी जनजातिहरूको आआफ्नै वेशभूषा, भाषा, लिपि, रीतिथिति, संस्कार र परम्परा छ। यी समुदायले विशेषत उभौली र उधौलीलाई आधार मानि गाउँ गाउँको नीति नियम र कानुन बनाउने र वर्ष दिनसम्म ती नीति नियम र कानुन मान्ने प्रचलन थियो। अरू आदिवासी जनजातिहरूले चाहिँ गुरुङहरूले पनि ठोसभा, पाँच सभा, भदौ सभा आदिको नाममा गाउँमै रीतिथिति अर्थात् कानुन बनाउने चलन थियो। आजभोलि बिस्तारै यो परम्परा भने लोप हुने अवस्थामा पुगेको छ। तर पनि लमजुङ गाउँहरू, भुजुङ, घनपोखरा, खासुर, घामरङ जस्ता गाउँहरूमा भने अहिले पनि कसैले भदौ सभा, कसैले ठोस सभा, कसैले पाँच सभा त कसैले रीतिथिति सभाको नाममा वर्षभरिका लागि गाउँको आफ्नै नीति नियम र कानुन बनाउँदै आएका छन्। त्यस्तै उदाहरणको रूपमा आज हामी लमजुङको कलासोथर गाउँपालिका वडा नम्बर चार भुजुङमा हुने भदौ सभाको बारेमा चर्चा गर्नेछौँ। भुजुङ गाउँले परम्परादेखि चलाउँदै आएको भदौ सभा भने निरन्तर रूपमा सञ्चालन गर्दै आएका छन्। यसै विषयमा स्थानीय महिला अगुवा एवं कोलासोथर गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङसँग हामीले प्रत्येक वर्ष भदौ महिनाको अन्तिममा बस्ने भदौ सभा भनेको के हो, सभा बस्नुको उद्देश्य र यसको स्थानीय तहमा कस्तो मान्यता छ भन्ने बारेमा सोधेका छौँ। सुनौ उहाँको कुरा।
नमस्कार, म गमीमाया गुरुङ, कोलासोथर गाउँपालिकाको उपाध्यक्ष। मेरो घर चाहिँ कोलासोथर गाउँपालिका वार्ड नम्बर चार भुजुङ। भुजुङमा चाहिँ एउटा क्षेत्रीय व्यवस्थापन समितिले चाहिँ त्यहाँको वर्षभोलिको छुट्टी बनाउनलाई वर्षमा चाहिँ चार दिन चाहिँ हाम्रो पदसभा साथीसम्म छ, जसमा चाहिँ हाम्रो त्यो वर्षभोलिमा के कुराहरूमा चाहिँ के बसाउने भनेर सबै गाउँको प्रत्येक घरबाट चाहिँ एकजना सदस्य अनिवार्य त्यो पदसभामा चाहिँ उपस्थित हुनुपर्छ जति दिन त्यो दिनभरि, त्यो जति दिन छ त्यो दिनभरि सबै विषयमा जस्तै कर्मको कति गर्ने, अनि धान मकैको कति गर्ने, घिउ कति गर्ने, रक्सी कति गर्ने, जाँडको कति गर्ने, अनि हामीले चाहिँ अब झाडा उठाउने भाडाको कति गर्ने, त्यस्तै प्रकारले चाहिँ हाम्रो अब त्यो खसी बोकाहरूको कति गर्ने, वस्तु भाउको भाउ कति गर्ने भनेर चाहिँ खेती चाहिँ त्यही भदौ सभामा चाहिँ राखेको हुन्छ प्रस्ताव। र प्रस्ताव राख्दाखेरि चाहिँ सबैजना सदस्यले हुन्छ भनेर प्रस्तावले चाहिँ पास गरेको खण्डमा चाहिँ त्यो तिन दिन गरेको भदौ सभाले पुरै त्यो वर्षभरिको जस्तै अहिलेको यो भदौमा राखेको सभाले आएको भदौ नआएकोमा चाहिँ त्यो खेतीले चाहिँ त्यो गाउँमा त्यो खेतीमा चाहिँ चलिराखेको हुन्छ। र कसैले चाहिँ खेती राखिएको भए तलमासी आकृति गरेको खण्डमा जरिवाना पनि गरिन्छ। र यहाँ चाहिँ हाम्रो भदौ आफै एउटा खेती राखेको हुनाले म चाहिँ यो पालिकाको एउटा उपाध्यक्षको नाताले चाहिँ के भन्न चाहन्छु भने प्राय चाहिँ त्यस्तो मुद्दा मामिलाहरू प्राय चाहिँ हुँदैन, तर सानोतिनो मुद्दा मामिलाहरू जस्तै जाइ झगडाहरू भयो भने हाम्रो गाउँभन्दा बाहिर चाहिँ यो कुरालाई लानुहुन्न भन्ने एउटा कन्सेप्ट छ। त्यही भएर चाहिँ छैक बुद्धिजीवीहरू अथवा रीतिथिति व्यवस्थापन समितिको अध्यक्षलाई चाहिँ त्यो खेरादी भन्छ, खेरा दिने भन्छ हाम्रो सामान्य भाषामा, आसुद्याको चाहिँ एउटा चिठी के अरे एउटा पत्र लेख्छ र आसुद्या त्यसमा राखेर चाहिँ त्यो रीतिथिति व्यवस्थापन समितिको अध्यक्षको घरमा गएर त्यो झगडाहरू मिलाइ पाऊ भनेर चाहिँ त्यो हाम्रो जो जय झगडामा भएको व्यक्तिहरू हुन्छ उहाँले चाहिँ त्यसको बारेमा चाहिँ खेरा दिन जान्छ र खेरादी चाहिँ दुवै पक्षलाई बोलाएर त्यो स्थिति व्यवस्थापन समितिको अध्यक्ष र आउने समूहको अध्यक्ष, युवा क्लबको अध्यक्ष र सम्बन्धित व्यक्तिहरू बोलाएर यही नै त्यो झगडालाई चाहिँ यही मिलाप गर्छ। अर्को कुरा चाहिँ हाम्रो भदौ सभाले ठुलो काम गरेको छ, किनकि एकदम एउटा अनुशासन यो भदौ सभाले चाहिँ अनुशासन त्यहाँको धन्दामा चाहिँ एउटा अनुशासन भएर बस्ने एउटा काम पनि उदाहरण पनि गरेको छ। जस्तै हामीले यसरी चोरीको खण्डमा यति तारिख अनुसार है हाम्रो भदौ सभा यो गरेको हुन्छ, अब त्यो सबैले चाहिँ त्यो निर्णय सुनेपछि सबैको घरमा चाहिँ एकजना सदस्य आउनुहुन्छ, त्यसले चाहिँ आफ्नो घरमा गएर आफ्नो परिवारलाई चाहिँ त्यो त्यहाँ भएको निर्णयहरू चाहिँ सुनाउँछ, हाम्रो चाहिँ यो यो छ निर्णय, यो भएको छ, यो मुताबिक चाहिँ हामीले यो गर्यो भने चाहिँ यो कारवाही हुन्छ भनेर सुनाइसकेपछि त्यहाँको जति पनि गाउँको बुजुर्गको बासिन्दाहरूको सबैले चाहिँ यो नियम फलो गरिराखेको हुन्छ। र अर्को कुरा चाहिँ हाम्रो यो भदौ सभामा चाहिँ तामाको तौलो राखेको हुन्छ र त्यसमा पहिलाको चाहिँ खुकुरी अथवा त्यो खुका राखेको हुन्छ, उसले चाहिँ त्यो वर्षभरि जानेर वा नजानेर आफ्नो सदस्यले अथवा त्यहाँ आएको चाहिँ त्यो घर मुलीले चाहिँ जानेर वा नजानेर के त्यसको चोरीहरू गर्यो अथवा नजानी जानी नजानीको बदमास कामहरू गर्यो भने मैले चाहिँ नजानेर गरेको धर्म समाप्त र अब चाहिँ म जानी जानी यस्तो काम चाहिँ गर्दैन भनेर पनि उहाँले प्रतिबद्ध तयार गर्छ। यसरी नै अब चाहिँ वर्षभरिको खेती चाहिँ एकदमै निकाल गर्छ हाम्रो पालिकाहरूमा चाहिँ कार्यविधि भन्छ त्यो जस्तै नै भएको तपाईँले चाहिँ त्यहाँको खेती काट्ने चलन गर्ने गर्छ।
कार्यक्रम साइनोमा तपाईँलाई पुनः स्वागत छ। तपाईँले सुन्नुभयो भदौसभाबारे कोलासुथर गाउँपालिकाका उपाध्यक्ष एवं भुजुङका स्थानीय महिला अगुवा गमीमाया गुरुङबाट भदौसभाबारे यो जानकारी। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब पनि कार्यक्रममा पालो भएको छ सातको विचार सुन्ने। साइनो परियोजना अन्तर्गत नेफिन र वाइएईले कास्कीको उल्लेरी र मनाङका स्थानीय समुदायलाई हालै अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको थियो। सो तालिमका केही सहभागीहरूलाई हामीले तालिम कस्तो रह्यो र के कुराको ज्ञान भयो भनेर सोधेका छौँ। सुनौ उहाँहरूको विचार।
नाम चाहिँ शोकमय गुरु हो। म चाहिँ खाल्चोक विमान मलङबाट त्यो तालिम चाहिँ अब राम्रै भयो। अब हाम्रो जनजातिहरूको विषयमा चाहिँ रहेछ। अब जनजातिहरू आफ्नो संस्कृति वेशभूषा अब भनौँ न आफ्नो परिवारको अब सबैसँग वातावरण अब संस्कृति सबैसँग चाहिँ हाम्रो चाहिँ अब साइनो जोडेको रहेछ भन्ने कुरा चाहिँ थाहा भयो। त्यो बारेमा चाहिँ हामीलाई अब नै सो थाहा थिएन। हामी चाहिँ अब सबैसँग चाहिँ साइनो बासेको हुँदो रहेछ होइन। अब मानव भएर जन्मे पनि अब सबैसँग चाहिँ साइनो राखेको हुँदो रहेछ सबैसँग चाहिँ भन्ने चाहिँ अब थाहा भयो। आफ्नो संस्कृति आफ्नो भाषा आफ्नो वेशभूषा आफ्नो के भन्छ कल्चरलाई सम्झिनु नै पर्छ। अनि अब त्यो कार्यक्रमहरूलाई नि हामीले चाहिँ कसरी हुन्छ अगाडि बढाउँदै लानुपर्छ। अब पछि आउने के अरे भावी पुस्ताहरूले चाहिँ अब नबिर्सोस् हामी अब जनजाति भनेको यस्तो रहेछ हाम्रो पुर्खा भनेको अब यो यसरी रहेछ यसरी हामी चाहिँ हाम्रो चाहिँ उत्पन्न भएको रहेछ भने चाहिँ अब पछिको पुस्ताहरू चाहिँ अब नबिर्सोस् भनेर चाहिँ त्यसको लागि नै जस्तो लाग्यो। वातावरण सबैलाई होइन आफ्नो वन जङ्गल वरिपरि अब सबै त्यसमा हामीले चाहिँ राम्रो सबै मिलेर चाहिँ अब संरक्षण गर्नुपर्छ।
मेरो नाम सुमाया कुन उल्लेरी प्रगतिशील आमा छ। म गर्दाखेरि तालिम त एकदमै राम्रो हामीले अब कहिले नसुनेको नामहरू सुन्यो कामहरू सबै राम्रो छ। तर हाम्रो यो पुरानो कल्चरहरू देखाउने त्योहरूमा एकदम समस्या छ। अनि यो सिलाइ बुनाइहरूको बारेमा नि एकदम समस्या छ। पुरानो मान्छेहरू छैन सिकाउने त्यही हो दुःखको कुरा। अनि त्यो अब भाषा संस्कृति पुर्ख्यौली खाना अनि कपडा लटा आफ्नै ठाउँमा बनेको अन्न बाली आफ्नै ठाउँ बनेको कपडाहरू लाउनु पर्छ। अनि पुरानो यो आजा पूजाहरू चाहिँ जोगाएर लाग्नु पर्छ। पुरानो कला संस्कृतिहरू सबै जोगाएर लाग्नु पर्छ भन्ने कुरा त सबै राम्रोसँग थाहा भयो परे। अब हामी त्योसँग जान सक्ला कि नसक्ला भनेर म त त्यही दिनबाटै चिन्ता पर्यो। वन जङ्गलको बारेमा नि यहाँको के अरे जडीबुटीहरू यहाँको रुख बिरुवाहरू सबै राम्रोसँग जोगाउने धेरै काट्नु हुँदैन। अनि यो के अरे वातावरणहरू पनि एकदम फेरिरहेको छ। पहिला चिसो हुने ठाउँमा अहिले तातो भइरहेको छ। त्योहरू चाहिँ सबै बुझाउनु भयो। औषधिको बारेमा नि औषधि के पाइन्छ अनि के जगेना गर्नुपर्छ त्यो सबै भन्नुभयो।
मेरो नाम खेम कुमारी पुन हो। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 9 उल्लेरी कास्की म वडा सदस्य हो। एकदमै प्रभावकारी लाग्यो किन भन्दा एकदमै वन जङ्गलको विषयमा अनि आफ्नो जात जातिको विषयमा सिक्न पायौँ। एकदम खुसी लाग्यो। अनि हामी आदिवासी जनजाति आफ्नो संस्कृति वेशभूषा आफ्नो भाषा लोप हुन दिनु हुँदैन भन्ने कुराहरू सिक्यौँ। अनि आफ्नो वेशभूषा भाषा संस्कृतिलाई जोगाएनौँ भने आउँदो भविष्यको बाल बच्चाहरूले सिक्न पाउँदैन। त्यसैले हामीहरूले यसलाई लोप हुन दिनु हुँदैन भन्ने एकदमै राम्रो कुराहरू सिक्यौँ। अनि हामी वन जङ्गलको विषयमा पनि सिकेका थियौँ। अनि हामी वन जङ्गलको छेउमा बस्दछौँ। हाम्रो वन जङ्गललाई हामीले संरक्षण गर्नु पर्दछ भन्ने कुराहरू पनि सिकेका थियौँ। अनि हाम्रो वन जङ्गलबाट विभिन्न किसिमका चिजहरू उत्पन्न गर्न सकिन्छ। हामीले जडीबुटीहरू बनाउन सकिन्छ। त्यस कारणले गर्दा हामीले हाम्रो वन जङ्गललाई एकदमै संरक्षण गर्नुपर्दछ भन्ने कुराहरू सिकेका थियौँ।
मेरो नाम चाहिँ सुनमाया गुरुङ हो, मतिमाङ एकमा बस्छु। के अरे तालिम चाहिँ अब आफ्नो संस्कृति र परम्परा जोगाउने अनि चाहिँ जलवायुको उसमा चाहिँ तालिम लिएको हामीले। त्यसमा चाहिँ अब यो जलवायुको कारणले के भएछ भन्ने बुझ्यो कि त्यसमा चाहिँ अब पानी चाहिने बेलामा पानी नपरिदिने अनि बढी कहिले खरेडी भइदिने कहिले फेरि पानी बढी भइदिने त्यस्तो चाहिँ बुझेँ। अनि यो कल कारखाना त्यसले धुवा धुलो बढी हुँदा पनि धेरै असर परेको त्यो बुझेँ। अनि आफ्नो संस्कृति परम्पराको त्यो नखटाउने भनेर अब आफ्नो पुरानो भनौँ न कलकत्तै भनौँ आफ्नो राडी बहु के बुन्ने त्यो चाहिँ नखटाउने यस्तो तालिमहरू बुझे। अनि अब त्यही कारणले चाहिँ अब मेन गरी तालिम भनेको नि यो जलवायु र आफ्नो परम्परा संस्कृति नखटाउने भन्ने चाहिँ दुइटा जस्तै भन्नु पर्यो। त्यही दुइटामा चाहिँ हामीले तालिम दिएको त्यसमा चाहिँ अब परम्पराकै त्यो नखटाउने कुरा र जलवायु चाहिँ त्यसमा बुझे हामीले। अरू चाहिँ अब वन संरक्षणको लागि चाहिँ भनौँ न सबै अब त्यस्तो बोट बिरुवाहरू नफाँटिने कति नि अब जडीबुटीहरू पनि अब जसोबाजी त्यतिकै भइरहेछ त्यो चाहिँ एकदम सबैले संरक्षण जगाइदियो भन्ने गर्थ्यो भने चाहिँ आफ्नो ठाउँको त्यो चाहिँ केही नमाथि जति सक्दो आफूले गर्न सक्यो त्यो चाहिँ आफ्नै गाउँ ठाउँ फाइदाको लागि नै हो नि।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजन लाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साथ सुखद रहोस्। नमस्ते।